MH-17 एक बहुत अच्छा हेलीकॉप्टर है, आर्मी और एयरफोर्स खुद उड़ाती है। और कल जब ये इंसिडेंट हुआ है तो उसके बाद मैंने जब फ्लाई किया है नलतर जाने के लिए, तो मैंने एक आम MH-17 हेलीकॉप्टर में फ्लाई किया है। हम दिन रात ये जहाज़ फ्लाई करते हैं, हज़ारों सॉर्टीज होती हैं, इस ओकेजन्स कभी कभार हिस्ट्री में हो जाते हैं, तहकीकात फौरन स्टार्ट हो जाती हैं। और अभी इनके बारे में बड़ा डिटेल तरीके से एनालिसिस होता है, चीज़ें देखी जाती हैं, लेकिन जो बात फौरी तौर पे कही जा सकती है, मुझे अंदाज़ा है कि पूरा मुल्क इसके बारे में इंटरनेशनल कम्युनिटी कंसर्न्ड है, जो हेलीकॉप्टर का बिहेवियर है बहुत नॉर्मल है। वो बिल्कुल लैंडिंग करने से बिल्कुल चंद लम्हों तक उसने एक बिल्कुल प्रेडिक्टेबल पैटर्न फ्लाई किया, और जो हम नॉर्मली वो किया करते हैं, और उसके बाद वो एकदम आउट ऑफ कंट्रोल सिचुएशन में चला गया। अब जब आउट ऑफ कंट्रोल सिचुएशन होती है उसके अंदर ज़रूर ना ऐसा होता है कि कोई ना कोई मैकेनिकल फेलियर, कोई ऐसी चीज़ होती है जिससे, तो डिटेल्स आपको बाद में पता चल जाएंगी जब जो तमाम उसके जो है कंपोनेंट्स को देखा जाएगा, लेकिन जहाज़ एक बिल्कुल प्रेडिक्टेबल तरीके से आ रहा था। हमारे बेस कमांडर वहाँ खड़े हुए थे, वो उसको आई कांटेक्ट से देख रहे थे, और जहाज़ के बिहेवियर में कहीं कोई प्रॉब्लम थी ना, पहले कहीं कोई आग लगी हुई थी ना, कोई उसके कॉल्स में पायलट के कोई प्रॉब्लम था, बिल्कुल चंद लम्हे पहले वो जहाज़ आउट ऑफ कंट्रोल सिचुएशन में चला गया।
जी सामिन, ये थे एयर मार्शल, वो उसकी कुछ तकनीकी और फनी वजूहात पे बात कर रहे थे। इसके बाकी जो एंगल्स हैं उन पे हम बात करेंगे। हमारे साथ मौजूद हैं जनाब सेनेटर सैयद जफर अली शाह साहब, वाइस प्रेसिडेंट पाकिस्तान मुस्लिम लीग नवाज़, हुक्मरान जमात के साथ उनका ताल्लुक है, और हमें ज्वाइन किया डॉक्टर हसन अस्करी रिजवी साहब ने, मुमताज़ जर्नलिस्ट हैं। सैनेटर जफर अली शाह साहब, आप ये फरमाइएगा, हुकूमत के लिए, पूरे मुल्क के लिए ये बहुत एक दर्दनाक चीज़ है और बड़ी तकलीफ दे बात है। हुकूमत ने ख़ास तौर पे इस इवेंट को किस तरह से लिया है, क्योंकि उसका जो प्लान था वो तो टूरिज्म से मुतालिक था कि उसको प्रमोट किया जाए, लेकिन बहुत एक अंधोनाक वाकया पेश आया। इंटरनेशनल कम्युनिटी किस तरह के जेस्चर्स का इजहार कर रही है हुकूमत के लिए?
देखिए असद साहब, इसमें कोई शक नहीं कि ये बहुत बड़ा सानिया हमारे मुल्क के लिए बिलखसूस और पूरी दुनिया के लिए बिलमूम, के जिसमें हमारे मेहमान हम दूसरे मुल्कों के एम्बेसडर, जो कि खुशी खुशी 3 हेलीकॉप्टरों में वहां पर गए, और एक हादसा रुनुमा हुआ जिसमें 7 इनोसेंट जाने जो है वो जाया हो गई। इस पर आपने देखा होगा कि उसी वक्त, क्योंकि प्राइम मिनिस्टर पाकिस्तान मियां नवाज शरीफ साहब भी पीछे फॉलो कर रहे थे, वो भी जा रहे थे, लेकिन जो ही अभी वो अपने इस्लामाबाद एयरपोर्ट पर ही थे तो जो कि जू ही उनको इतला मिली तो उन्होंने अपना दौरा कैंसिल कर दिया। और इस वाकये पर दुख का इजहार करते हुए आज का पूरा दिन जो है वो शोक का दिन मनाया गया पूरी पाकिस्तानी कौम ने, हुकूमत ने, और इसके बाद जब वो डेड बॉडी जहाँ पर आई तो उनके नमाज जनाजा पड़े गए, जिसमें अस्करी की आयत लोगों ने उसमें शिरकत की, और आपको बता रहे थे ये कोई फनी खराबी के नतीजे में ही, चूंकि मौत का कोई वक्त तय नहीं होता, तो फनी खराबी के नतीजे में ही ये एक बहुत बड़ा हादसा रूनुमा हुआ। क्योंकि अगर जिस तरीके से वो खबर छपी है और वो कुछ क्लेम करते हैं टेररिस्ट तंजीमें कि हमने रॉकेट शायद दागा है, तो उसमें चूंकि वहां पर 17 से ज्यादा 18 से लोग सवार थे, किसी के बचने का भी कोई सवाल नहीं था कि अगर उसको टारगेट अटैक की जाती किसी उस बारूद के वेपन से, तो इसलिए ये तो बिल्कुल जो है एक लघव और बेबुनियाद
दावा है,
वो खबर थी। लेकिन जहां तक ये वाकया हुआ है, मैं समझता हूँ कि पाकिस्तान की कम्युनिटी ने इस पर पूरा शोक बनाया है, पूरे दुख का इजहार किया है। अब पूरी दुनिया किस तरीके से ले रही है, आपका सवाल ये था, मैं समझता हूँ कि उनको पाकिस्तान की एक सावरन गवर्नमेंट और एक डेमोक्रेटिक गवर्नमेंट के और असली क्यादत के और खुद जो एक्सपर्ट्स लोग हैं उनके कहने पर यकीन करना चाहिए कि ये एक बिल्कुल ऐसे ही हादसा था कि जिस तरह दुनिया में बेशुमार रोजाना एक्सीडेंट वाकया होते हैं, ये भी एक एक्सीडेंट था जिस पर پوری پاکستان کی قوم اور حکومت جو ہے وہ اس دکھ میں برابر کی شامل ہے, ان حکومتوں سے بھی جن کے وہ امبیسڈر تھے اور ان کے گھر والوں سے بھی جن کے وہ رشتہ دار تھے یا جن کے وہ ان سے رشتہ داری اور تعلق تھا.
جی ہمارے ساتھ رہیے گا ڈاکٹر حسن عسکری رضوی صاحب, بھی ہمارے ساتھ موجود ہیں, پاکستان کے ممتاز تجزیہ کار ہیں. ڈاکٹر صاحب یہ بتائیے گا, بہت اندوہناک بہت افسوسناک واقعہ ہے, لیکن پاکستان میں پاکستان کی عسکری پاکستان کی سیاسی قیادت نے جس طرح سے یکجہتی کا اظہار کیا ہے, پاکستان کی قوم نے جس طرح اس پہ دکھ کا اظہار کیا ہے, تو اس میں جو وکٹم فیملیز ہیں اور جن ملکوں میں اب خاص طور پہ جن سفیروں کی اور ان کی بیگمات کی ڈیڈ باڈیز جائیں گی, تو کہیں پہ ایک طرح سے ان کے زخموں پہ ان کی تکلیف پہ کوئی جیسے مرہم کا سامان ہوتا ہے جس نوعیت سے جس انداز میں پاکستان کی مشینری نے اس کو ریئیکٹ کیا ہے؟
دیکھیں پاکستان کے جو حکام جو وہاں تھے سول کے تھے فوج کے تھے, انہوں نے بہت ہی اچھی طریقے سے اس ساری سچویشن کو ڈیل کیا ہے, اور بلکہ ایئر چیف بعد میں وہاں پہنچ گئے تھے. تو میرا نہیں خیال کہ کوئی ایسی شکایت کسی کو پیدا ہوئی ہوگی, بلکہ جو مختلف ممالک ہیں جن کے سفیر اور یا سفیر کی بیگم جو ہیں جہاں بھاگ ہوئی ہیں ان کے ڈیلیگیشن آج یہاں پہنچے ہیں اسلام آباد میں, اور میرا خیال ہے ایک آدھ اور کل تک پہنچیں گے اپنے جنازے واپس لے جانے کے لیے. تو حکومت نے صحیح رسپانس دیا ہے, اور لیکن یہ حادثہ ہے واقعی افسوسناک ہے, اور میرا خیال یہ ہے کہ جو پرائم منسٹر صاحب نے فون پہ بات کی ہے وہاں کے لیڈران سے ٹاپ لیڈرشپ سے, یہ ایک بہت اچھا جیسچر تھا, کیونکہ آفٹر آل ذمہ داری تو پاکستان ہی کی تھی ان کی حفاظت کی, اب جو ایک حادثہ ہو گیا. اس کے ساتھ ساتھ یہ بھی میں آپ بتا دوں کہ جب اتنے ہائی پروفائل لوگ ہیلی کاپٹر میں ٹریول کرتے ہیں تو اسٹینڈرڈ آپریٹنگ پروسیجر یہ ہے کہ پورا روٹ مانیٹر ہوتا ہے, اور جہاں ہیلی کاپٹر نے لینڈ کرنا ہوتا ہے وہ ٹوٹل ایریا سیکیور کیا ہوا ہوتا ہے, لہٰذا کسی قسم کا جو شرارت یا کوئی اور قسم کی گڑبڑ کا امکان بالکل نظر نہیں آتا. یہ حادثہ نہیں بلکہ کوئی خرابی فنی خرابی ہوئی ہے جس کی وجہ سے یہ بدقسمت صورتحال پیدا ہوئی.
ڈاکٹر صاحب یہ بتائیے گا کہ اس میں ایک تھوڑا کاؤنٹر کوشچن اس صورت میں ضرور کرنا چاہیں گے کہ عسکریت پسند اس طرح کے واقعات میں جب یہ دعوے لے کے سامنے آتے ہیں کہ وہ ان کے پیچھے ہیں, تو وہ کیا گین کرنا چاہتے ہیں, کیونکہ بظاہر جو ایویڈنس ہیں وہ ٹوٹلی ان کو سپورٹ نہیں کرتے ان کے دعوے کو. پاکستان کی ریاستی مشینری نے جس طریقے سے بات کی ہے یقیناً وہی قابل بھروسہ ہے, جیسے امریکہ بھی یہ کہہ رہا ہے کہ کوئی ریزن نہیں ہے کہ پاکستان کے ورژن کو شک کی نگاہ سے دیکھا جائے, تو اس میں عسکریت پسند اور خاص طور پہ طالبان کیا گین کرنا چاہتے ہیں اس طرح کے بوگس یا فیک داموں سے؟
دیکھیے اس قسم کے دعووں سے ایک تو ان کا مقصد ہوتا ہے کہ وہ یہ دکھائیں پاکستان کی حکومت کو کہ دیکھیں ہم مؤثر ہیں, ہم جو ہے آپ کے اہم جو آپریشنز ہوتے ہیں جو اہم کاروائی آپ کرتے ہیں سرکاری ہائیسٹ لیول کی وہاں کاروائی ہو رہی تھی, ہم اس کو چیلنج کر سکتے ہیں, ہم ایک کریڈیبل فورس ہیں, ایک تو یہ ثابت کرنا ان کا مقصد ہوتا ہے. دوسرا ان کا مقصد ہوتا ہے پاکستان کو بین الاقوامی سطح پر بدنام کرنا, کیونکہ دیکھیں نا امبیسڈرز ہیں, امبیسڈرز کی فیملیز ہیں, تو یہ اس معاملے اس واقعے کا امپیکٹ جو ہے ان ملکوں کی ہائیسٹ لیول پہ جا کے ہوتا ہے, تو یہ وہ دکھانا چاہتے ہیں کہ پاکستان کی حکومت جو ہے غیر مؤثر ہے. تو یہ ایک منفی رویہ جو کہ ہم ایکسپیکٹ کرتے ہیں طالبان سے یا اس قسم کے لوگ جو پاکستان کو نقصان پہنچانا چاہتے ہیں, اس مقصد کے لیے اس قسم کے دعوے کیے جاتے ہیں, لیکن دعوے میں اگر کریڈیبلٹی ہو تبھی وہ دعویٰ مانا جاتا ہے, اس دعوے میں کوئی ہمیں
گزشتہ روز ہماری چیف منسٹر گلگت بلتستان سے بھی بات ہوئی تھی, انہوں نے بتایا کہ اسی ہیلی کاپٹر میں ان کے بیٹے جو کہ کمشنر ہیں ٹاؤن کے, انہوں نے سرویلنس کے لیے آرمی آفیشلس کے ساتھ مل کے پورے اس ایریا کا ٹور کیا تھا سیکیورٹی کو یقین دلانے کے لیے اور جو ایریل سرویلنس ہے اس کو یقینی بنانے کے لیے, اور کوئی ایسے فالٹ یا کوئی پرابلمس وہاں پہ آئیڈینٹیفائی نہیں ہوئے تھے. سینیٹر ظفر علی شاہ صاحب, پرائم منسٹر صاحب بھی یہیں پہ پہنچ رہے تھے, ان کی ڈیسٹینیشن تھی, اور ملیٹنٹس کا کہنا یہ تھا کہ انہوں نے تو بنیادی طور پہ پرائم منسٹر کو ٹارگٹ کیا ہوا تھا. اس وقت آپ یہ بتائیں کہ تھوڑا جنیرک ہو جاتا ہے کوشچنس, کہ طالبان یا جو عسکریت پسند دھڑے ہیں وہ کتنے آپ کے خیال میں مؤثر ہیں کہ وہ اتنے ہائی ویلیو ٹارگیٹس تک پہنچ سکتے ہیں یا اس کی سکت رکھتے ہیں؟
ماضی کی طرف جایا جائے تو چلے تو سم ایکسیڈنٹ کو بات مانی جا سکتی ہے, لیکن جب سے یہ ضرب عزم ہوا ہے اور خود چیف آف آرمی اسٹاف جناب رشید صاحب نے بھی متعدد بار اس کا اعلان کیا ہے کہ اب جب سے یہ شروع اذربیجان کا آپریشن شروع ہے اس کے بعد آج تک ٹل ٹوڈے اور ٹل دس ٹائم میں سمجھتا ہوں کہ ان کی جو ٹیررسٹ ہیں طالبان ہیں یا جس بھی ہیں ان کی مکمل طور پر جو ہے وہ کم تو ہو گئی ہے.
جی ظفر علی شاہ صاحب کی آڈیو. جی جی
جی جی اس لیے میں نے
جی شاہ صاحب آپ کی آڈیو آپ کی آواز ہم تک تھوڑا صحیح نہیں پہنچ پا رہی.
جی سر
جی ہاں اب بہتر ہے اب اپنا جملہ مکمل کیجیے گا.
اب بہتر ہے
جی جی
تو میں وہ یہ عرض کر رہا تھا کہ اب وہ چونکہ مکمل طور پر ان کی کمر توڑ دی گئی ہے وہ اب کسی قابل اور اہل نہیں رہے اور اسی لیے وزیرستان کے علاقے میں تمام وہ لوگ جو متاثر ہوئے تھے بےچارے اور گھروں سے باہر آ گئے تھے وہ بھی اب واپس جانا شروع ہو گئے ہیں. تو اس لیے اب ان کی وہ کمان یا وہ ان کی وہ جو تقریبی سرگرمیاں ہیں وہ بالکل مان نہیں پڑ گئی بلکہ ختم ہو گئی ہیں. تو اب وہ اسی قسم کے جھوٹے الزامات لگا کر ماں چاہیے کہ پاکستان کو اور پاکستان کی قیادت کو نام کر سکیں اور انہیں دنیا کی نظر میں اور وہاں پر کچھ اس قسم کا تاثر پیدا کر سکے کہ پاکستان کو لیٹ ڈاؤن کیا جائے جس میں انشاءاللہ ان کو کوئی کامیابی وہ بھی نہیں ہو رہی. کہ اب بڑی واضح طور پر اب کب میں آج یہ کہہ رہا تھا کہ کیا بکواس خبر ہے یہ کہ اگر وہ یہ کہتے ہیں کہ ہم نے اس کو میزائل مارا ہے تو میزائل مارنے میں یہ کون سا میزائل ہے ربڑ کا میزائل تھا جس میں 7 آدمی مار گئے اور باقی 10-15 جو ہے وہ بچ گئے یہ کیسے ہو سکتا ہے. تو اس لیے اب وہ بے نقاب ہو چکے ہیں. اب آپ ان کی کوئی اللہ تعالیٰ کی مہربانی سے پاکستان جو ہے وہ بالکل پرامن اس اپنے مستقبل کی طرف جا رہا ہے.
تو
یہی وجہ ہے کہ بیرونی دنیا اور چائنا جیسا ملک جو ہے یہاں پر وہ بلینز کے شکل میں وہ یہاں پر انویسٹمنٹ کر رہا ہے اور بڑے ان کی ایجنسیز اور ان کے لوگ جو ہیں وہ اطمینان کا اظہار بھی کر رہے ہیں کہ اب پاکستان جو ہے وہ ایک صحیح طریقے سے ترقی کی طرف جو ہے وہ گامزن ہے. مطلب اب وہ ٹیررسٹوں والی وہ بات نہیں رہی. وہ
اچھا شاہ صاحب اس کے باوجود مطلب پچھلے دنوں میں اگر ہم دیکھیں پاکستان کی آرمی کے مشاق طیارے ہیں ان کے ساتھ بھی کچھ انسیڈنٹس ہوئے ہماری پاکستان انٹرنیشنل ایئر لائنس اس کے طیاروں میں بھی ایشوز آئے اور اب یہ انفارچونیٹ واقعہ ہو گیا. اگرچہ کہتے ہیں بہت اسٹیٹ آف دا آرٹ یہ ہیلی کاپٹر تھا مینٹننس بھی بڑی ایس او پیز جو ہیں دنیا کے اندر ان کو فالو کرتے ہوئے اس کو مینٹین رکھا گیا تھا لیکن اس کے باوجود آپ کو لگتا نہیں کہ کہیں نہ کہیں کوئی لوپ ہولز تھے یا ہیں اور ان کو کہیں دیکھنے کی یا ریوائز کرنے کی ضرورت ہے؟
وہ تو ہر وقت رہتی ہے اسد صاحب, وہ تو ہر وقت رہتی ہے.
جناب
کیا آپ ڈو یو تھنک کہ یہ اتنا ہائی پروفائل ایک ڈیلیگیشن اور جس میں فارن کنٹریز کے ڈیلیگیٹریز اور وہ امبیسیڈرز اور ان کے اہل خانہ سفر کر رہے ہوں؟ خود ہمارے جو پائلٹ ہیں یہ 2 پائلٹ جو بڑے ٹاپ کے پائلٹ تھے جن پر کروڑوں اربوں روپے لگا ہوتا ہے ملک کا ان کو ٹرین کرنے کے لیے, تو کیا یہ ممکن ہے کہ وہ اس مشینری پر یا اس اسٹیئرنگ پر جا کر ہاتھ رکھیں بغیر یہ تسلی کیے ہوئے کہ اس کے تمام معاملات جو ہیں انجینئرنگ پوائنٹ آف ویو سے وہ بالکل A1 ہیں, تب وہ جا کر اب آخری طرف اپنا رخ کرتے ہیں. اس لیے لیکن ایکسیڈنٹ بہرحال از ایکسیڈنٹ, اب اس کے کیا ہیں بہرحال ان کو پھر بھی آپ کی بات میں بڑا وزن ہے کہ اس کی طرف ہماری حکومت کو اور ہماری قیادت کو ہماری ایجنسیز کو بڑا ویجیلنٹ ہونا پڑے گا اور تمام پہلو جو ہیں اس کی طرف توجہ دینی ہوگی اور سیٹسفیکشن کرنی ہوگی کہ کیا کہیں کسی جگہ پر کوئی ایسا لوپ ہول نہیں جو پائلٹ کے یا دیگر جو افسران ہیں ریلیونٹ یا ریسپانسیبل
اس سیگمنٹ کو ہم وائنڈ اپ کریں گے حسن عسکری رضوی صاحب آپ کے کمنٹس کے ساتھ. آپ کے خیال میں جو سیفٹی میئرز ہیں ان کو امپلیمنٹ کرنے کے لیے مزید کتنا ویجیلنٹ ہونے کی ضرورت ہے؟
دیکھیے اس قسم کا حادثہ ہو جائے, عام اگر حادثہ ہو جائے اس کی بھی انویسٹیگیشن کی جاتی ہے. اس صورت میں تو یہ ایک بہت ہی سیریس قسم کا واقعہ ہے جس قسم کے پیسنجر اس کے اندر تھے, اس لیے میرا خیال ہے کہ اس کی ایک تھورو انویسٹیگیشن ہوگی اور اس کے بعد دیکھنا یہ ہے کہ جب یہ ہیلی کاپٹر لینڈنگ کی طرف جا رہا تھا اس وقت اس کے انجن میں یا اس کے جو پنکھے ہوتے ہیں پچھلے جو پنکھے ہیں ان کا اگر چلنا بند ہوا یا انجن میں کوئی خرابی تھی, یہ کیا مسئلہ ہوا, इसलिए कि ये जो ये हेलीकॉप्टर है, ये इस नौयत के हेलीकॉप्टर पाकिस्तान की एयरफोर्स जो है और आर्मी जो है वो बहुत रेगुलर अंदाज में इस्तेमाल करती है। इसमें आपके वीवीआईपीज भी ट्रेवल करते हैं और मीडिया के लोग भी जब इस इलाके में जाते हैं वो अक्सर इसी किस्म के हेलीकॉप्टर को इस्तेमाल करते हैं। तो ये बहुत जरूरी है कि इस सारे मामले की एक थोरो इन्वेस्टिगेशन हो, असल कंपनी वाले भी करें, पाकिस्तान एयरफोर्स भी है वो भी इसको देखे, ताकि आइंदा जो है इस किस्म का वाकया जो है वो ना हो।
बहुत शुक्रिया, हमारे साथ रहिएगा डॉक्टर साहब। आप भी और सेनेटर जफर अली शाह साहब से भी दरख्वास्त है कि कुछ देर हमारे साथ मजीद रहें। अगले सेगमेंट में हम बात करेंगे पाकिस्तान की सियासत पे। एक अहम डेवलपमेंट हुई है नादरा की फोरेंसिक रिपोर्ट NA-122 जो कि एक बोन ऑफ कंटेंशन है। ये उन चार हलकों में से एक है जिसका मुद्दा पाकिस्तान तहरीक इंसाफ ने उठा रखा है और बहुत सारे मुबसरीन के बकौल ये चार हलके बहुत अहमियत के हामिल हैं। इनकी फोरेंसिक रिपोर्ट या इसके बारे में जो ट्रिब्यूनल्स के फैसले आएंगे वो बहुत अहमियत रखते हैं। अगर वो हुकूमत या उसके टेन्योर या मुद्दत पे अगर बराह रास्त उनका असर नहीं भी होता तो हुकूमत की साख के लिए उनकी बेहद अहमियत है। एक ब्रेक के बाद इस पे बात करते हैं।
मेरी और आपकी दुनिया तब्दील हो रही है। ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे, लेकिन सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूँ ताबिंदा नईम।
प्रोग्राम जहां रंग में आपका एक बार फिर खैर मकदम। मैं हूं असद हसन और प्रोड्यूसर है हमारे साथ अरीशा खान और अंजुम मेरल गिल। बात हम करेंगे प्रोग्राम के इस हिस्से में पाकिस्तान की सियासत पे। पाकिस्तान तहरीक इंसाफ ने सामिन आप जानते हैं कि इंतखाबात के बाद एक एहतजाजी तहरीक शुरू कर रखी है हुकूमत के खिलाफ और उसका बुनियादी मुतालबा यह था कि चार हल्के जो हैं वो री ओपन किए जाएँ, वहाँ पर देखा जाए कि उसके बकौल वहाँ पर रिगिंग हुई है, वहाँ पर धांधलियाँ हुई हैं और बड़ी सिस्टमेटिक हैं। उसके बाद खैर एक जुडिशल कमीशन अपने तौर पर बन चुका है जो उसको परसू करेगा, लेकिन इलेक्शन ट्रिब्यूनल ने इससे पहले एक हल्का 125 जिसमें रेलवे के वज़ीर ख्वाजा साद रफीक जहाँ से MNA मंतखब हुए थे उन इंतखाबात को ये कहते हुए नल एंड वाइट करार दे दिया कि यहाँ पे बेजाबतगियाँ इतने बड़े पैमाने पे हुई हैं कि यहाँ पे नया इंतखाब होना बेहतर है। सियासी जमातों का अपना अपना नुक्ता नज़र है। ये एक ऐसा फैसला था जिस पे दोनों सियासी जमातें पाकिस्तान तहरीक इंसाफ और मुस्लिम लीग नवाज़ नालाम भी नज़र आती हैं और उसको अपनी फतह भी करार देती हैं। मुस्लिम लीग नवाज़ ये कहती है कि ये धांधली बेजाबतगी हुई है, ये नहीं साबित हुआ कि हमने धांधली की है, और पाकिस्तान तहरीक इंसाफ का ये कहना है कि इतने बड़े पैमाने पर धांधली हुई है तो मशीनरी की सपोर्ट उनके साथ थी या वो में मुलविस थे। दोनों पार्टियों का अपना अपना नुक्ता नजर है। आज NA-122 जो कि स्पीकर कौमी असम्बली अयाज सादिक साहब का हलका है और इमरान खान साहब को यहां पे शिकस्त हुई थी पाकिस्तान तहरीक इंसाफ के चेयरमैन को, और शिकस्त का मार्जिन करीबन 10,000 के करीब था। आज जो इस हलके के बारे में नादरा ने अपनी फोरेंसिक रिपोर्ट दी है वो ये कहते हैं कि 73,478 वोट उनकी जो है यहाँ पे तस्दीक नहीं हो सकी है, वो वेरीफाइबल काबिल तस्दीक नहीं है। कुल यहाँ पे 118,115 वोट जो है वो कास्ट हुए थे। इस लिहाज से इसकी बड़ी अहमियत हो जाती है क्योंकि 60% तकरीबन वोट वो नाकाबिल तस्दीक करार पाए हैं। इसके अलावा इस रिपोर्ट के अंदर जो मजीद डेटा दिया गया है उसमें यह बताया गया है कि 6,123 वोट्स ऐसे हैं जहां पे जो है वो कंप्यूटराइज्ड नेशनल आईडी कार्ड्स वो इस्तेमाल नहीं किए गए थे या वो इनवैलिड थे, और 370 वोट्स जो ऐसे हैं जहाँ पे नेशनल आईडी कार्ड का नंबर भी वो मेंशन नहीं है। और भी बहुत सारी इसके बारे में तफसीलात हैं, अगर हम उसमें मज़ीद उसकी डिटेल में नहीं जाते, हम ये अपने मायरीन के सामने रखेंगे कि अगर ये फोरेंसिक रिपोर्ट जब ट्रिब्यूनल के सामने आएगी, अगर से पॉलिटिकल पार्टियां अपना अपना नुक्ता नज़र उसी तरह का बयान कर रही हैं जो 125 के बारे में था, तो ट्रिब्यूनल मुमकिन तौर पे क्या फैसला कर सकता है? क्या वो यहाँ पे भी रीपूल री इलेक्शंस अनाउंस कर सकता है, किसी एक फरीक को बकायदा कसूरवार इसमें ठहरा सकता है? इस पे हम बात करेंगे और इसके पॉलिटिकल रिपरकशंस पॉलिटिकल असरात हो क्या सकते हैं। सेनेटर जफर अली शाह साहब, उनका ताल्लुक मुस्लिम लीग नवाज़ से है, हमने कोशिश की है तहरीक इंसाफ से भी कुछ लोग हमें ज्वाइन करें लेकिन बावजूद इसमें हमें कामयाबी नहीं हो सकी है, और डॉक्टर हसन अस्करी रिजवी साहब हमारे साथ मौजूद हैं। दोनों सियासी जमातों का नुक्ता नज़र हमने आपको बहरहाल बयान कर दिया है। जफर अली शाह साहब एक पॉलिटिकल लीडर होने के साथ साथ माहिर कानूनदान भी हैं, तो हम उनसे इस हवाले से ज़्यादा बात करेंगे। सेनेटर जफर अली शाह साहब, ये बताइएगा कि अब ये फोरेंसिक रिपोर्ट आ चुकी है, ट्रिब्यूनल इसको किन हवालों से देखेगा?
देखिए साहब, ये जो रिपोर्ट सामने आई है और गो इसमें ये वो फाइल डायरेक्ट मेरे आंखों के सामने ये मेरे पास नहीं है, लेकिन चूंकि पब्लिक हो चुकी है, मीडिया इसको बार बार दिखला रहा है और दोनों फ्रीकैन ने इसको देख भी दिया है। ये जिस तरीके से और अभी आप भी फरमा रहे थे कि अगर ये 74,000-75,000 वोट जो है उसके बारे में और फिर कुछ और वोटों के बारे में, आईडी कार्ड के बारे में, जब ये पूरी वोटिंग कुल 183 या 1 लाख या 2 लाख की जो बताई जाती है, इसमें ये इतनी नेकेड प्रमाफेश में बात कर रहा हूँ कि ये इतनी नेकेड वायलेशन है रूल्स की, रेगुलेशन की और कानून की, जिसमें मैं समझता हूँ कि ये अगर दुरुस्त है और ये यकीनन दुरुस्त है क्योंकि मीडिया कह रहा है, तो इस पर ट्रिब्यूनल के पास, मुझे नहीं पता ट्रिब्यूनल कल क्या करेगा, लेकिन ट्रिब्यूनल के पास इसके अलावा कोई और चाराकार नहीं है कि इस हल्के के इलेक्शन को एज होल वो इसको वाइड डिक्लेयर कर दे और इसको री इलेक्शन का इंस्ट्रूमेंट जारी कर दे। प्रभाजी जो एविडेंस इस वक्त फ्रेंसिक की रिपोर्ट जो आई है वो तकाजा करती है इस बात का कि पूरे इलेक्शन को वाइड डिक्लेयर कर दिया जाए।
जी, मैं इसमें थोड़ी एक तस्दीक कर दूं, मैंने 1,18,000 कहा कि टोटल वोट कास्ट हुए थे, जो 1,80,000 यहाँ पे टोटल वोट कास्ट हुए थे, 73,478 वोट्स के बारे में ये कहा जा रहा है कि उनकी तस्दीक नहीं हो सकती है। डॉक्टर हसन अस्करी रिजवी साहब,
बहुत बड़ी जी, बहुत बड़ी डिस्क्रिपेंसी है जिसको किसी तरीके से भी बाकी जहाँ तक ये तलक है, एक पहले हल्के में भी 125 में भी ये बात आ चुकी है और ऑलमोस्ट इसमें भी आप देखेंगे कि पाकिस्तान मोसम्बिक का कनी रेड या पाकिस्तान मोसम्बिक के वर्कर पर कोई किसी उनकी डायरेक्ट एविडेंस ऐसी नहीं है कि वो मुलव्वस पाया गया हो किसी बदियंती में या किसी बेकायदगी में या किसी गैर कानूनी हरकत में। वो कतन वो उसी तरह जिस तरह दीगर जमातें जो हैं वो इंतखाबात लड़ रही थी, इसी तरीके से वो भी इंतखाबात लड़ रहे थे, बावजूद इसके बहुत ह्यूमन क्राई के पीटीआई के वो कोई ऐसी एविडेंस सामने नहीं आ सकी जिससे आप ये कह सके कि यार सादर साहब या ख्वाजा साहब रफीक साहब डायरेक्ट इन्वॉल्व हैं और वो जिम्मेदार हैं इस गैर कानूनी हरकत।
लेकिन उसमें तो ये भी तय करना होगा कि क्या इस नादरा का या खास तौर पे आगे चल के ट्रिब्यूनल के मैंडेट में ये चीज शामिल है या नहीं, कि वो इस बात का भी जायजा लें कि कोई इसमें ज़ाती तौर पे मुलव्वस है या ये बात इलेक्शन या जुडिशियल कमीशन ने डिसाइड करनी है। हम वेलकम करेंगे इस सेगमेंट में कंवर मोहम्मद इलशाद साहब को भी, पाकिस्तान के इलेक्शन कमीशन के साबिक सेक्रेटरी हैं और जो इंतखाबी बारीकियां हैं उसको बहुत अच्छी तरह से जानते हैं और कई एक इलेक्शन वो उनका इनकाद करा चुके हैं, उसका हिस्सा रहे। डॉक्टर हसन अस्करी रिजवी साहब, आप फरमाइएगा कि अभी वोटों इतनी बड़ी तादाद में तकरीबन 60% वोटों की अगर तस्दीक नहीं हो सकी, इनको ज़ाहिर बोगस भी नहीं करार दिया गया, ये नाकाबिल तस्दीक है, और इसमें मुस्लिम लीग नवाज का हमेशा ये मौकफ रहा है कि नाकाबिल तस्दीक होने का मतलब ये नहीं है कि वो बोगस हैं या वो एक से ज़्यादा मरतबा वो कास्ट हुए हैं, लेकिन इसके बावजूद आपके ख्याल में ट्रिब्यूनल अगर 60% वोट्स उसको बताया जाता है रिपोर्ट में कि वो काबिल तस्दीक नहीं है, तो ट्रिब्यूनल का मुमकिना फैसला क्या हो सकता है, इस बात को सामने रखते हुए बताइएगा, क्योंकि जब तक ट्रिब्यूनल डिसाइड करेगा मीडिया के ऊपर डिबेट्स हो रही हैं, दोनों पार्टियां अपना अपना केस जो है वो प्लीड भी कर रही हैं, एक तरह से इनडायरेक्ट मैसेजिंग भी हो रही है, तो ट्रिब्यूनल क्या फैसला ले सकता है?
देखिए, जो अगर आप NA 125 का जो ट्रिब्यूनल का जजमेंट है उसको सामने रखें
सही।
और उसके बाद जिन इरेगुलरिटीज की, रूल्स वायलेशंस की, प्रोसीजर्स की जो है वायलेशन की रिपोर्टें अब तक मीडिया पे आई हैं, तो ऐसी हाल में इम्कान तो बहुत ज्यादा इसी बात का है कि इसका जजमेंट भी 125 से मुख्तलिफ नहीं होगा, वो इसमें भी जो है ट्रिब्यूनल री इलेक्शन का कह सकती है। उसके बाद दूसरा सवाल जो है ना, वो दोनों पार्टियां अपने अपने सियासी एजेंडे के हिसाब से वो बातें कर रही हैं, ये जरूरी नहीं है कि साबित हो कि एक कैंडिडेट ने गड़बड़ की है या दूसरे ने की है, जो कि 125 में भी इस्टेब्लिश नहीं हुआ, लेकिन इसके बावजूद भी ये कहा जा सकता है कि इलेक्शन की फेयरनेस पे और डाउट है, वायलेशंस है, उसकी वजह से नया इलेक्शन रिकॉल किया जा सकता है। मेरा ख्याल है इसके इम्कान हमें ज्यादा नजर आते हैं
अगर हम पॉलिटिकल रिप्रेशन से बात करें। जी हाँ, तो अगर स्पीकर का हलका बहुत आम है, अगर हम ये अज्यूम कर लें, सिर्फ मफरूजे पे बात है, अगर वो अनसीट हो जाते हैं तो फिर हुकूमत के लिए कितना मुश्किल या आसान होगा अपनी इस साख को बरकरार रखना, और क्या ये हालात ऐसे पैदा हो सकते हैं कि जहाँ पे वो एक नए इंतखाब की जाने उनको लेके जा सके?
देखिए, इसमें ये है कि हुकूमत के लिए एम्बेरसमेंट तो होगी अगर स्पीकर बहुत अहम होता होता है, लेकिन सिर्फ दो हलकों की वजह से 125, अगर 122 का भी ऐसा ही जजमेंट आ जाता है, सिर्फ दो हलकों की वजह से ये मुमकिन नहीं होता कि आप पूरा का पूरा जो है इलेक्शन जो है उसको आप फारिग कर दें, ये मुमकिन नहीं हो सकता।
लेकिन सर डॉक्टर कथा कलामी की माफी, एक वाइस वर्सा दूसरी पिक्चर भी हो सकती है। लेट्स अज्यूम कि अगर ट्रिब्यूनल ये कह देता है कि इसके बावजूद जो वोट जो पोजीशन है वो मेंटेन रखती है स्पीकर को उनकी नेशनल असेंबली पे और फैसला उनके हक में आ जाता है ट्रिब्यूनल का, तो जो ख्वाजा साद रफीक साहब का फैसला था एक तरह से उसको भी फिर सपोर्ट मिल जाएगी सुप्रीम कोर्ट के अंदर और उस फैसले को भी एक तरह से चैलेंज करने में ज्यादा आसानी हो जाएगी। ये एक दूसरी पिक्चर भी है।
नहीं, फिर ये तजाद होगा ना, इतनी वायलेशन के बाद अगर ये कहा जाए कि सब कुछ ठीक ठाक है तो हमें बहुत ज्यादा जो है वो हैरानी होगी। लेकिन ये है कि ट्रिब्यूनल मेरा नहीं ख्याल ये कह सकेगा, उसका कोई हमें एविडेंस नहीं मिलता कि ये जो गड़बड़ की है ये फलां कैंडिडेट ने की है, मसलन जो तहरीक इंसाफ कहती है कि पीएमएलएन वालों ने की है, इस किस्म की फैक्ट इस्टेब्लिश नहीं हो सकेंगे। रूल्स प्रोसीजर्स की बात होगी और जिम्मेदारी जो प्रिजाइडिंग डिप्टी प्रिजाइडिंग या अमला है उनकी नालायकी जो है लापरवाही जो है वो एक्सपोज हो जाती है।
कमर मोहम्मद इलशाद साहब, आपका भी बहुत शुक्रिया और आपको हम वेलकम कहते हैं शो के अंदर। ये फोरेंसिक रिपोर्ट, उसके कुछ सीधा सीधा पॉइंट्स आपके सामने आ चुके होंगे अगर आपने हमें अभी ज्वाइन किया, तो इसमें बताया यह गया है कि 60% वोट वो काबिल तस्दीक नहीं हुए हैं, नादरा की ये रिपोर्ट है। ये रिपोर्ट किस फैसले को ड्राइव कर सकती है इलेक्शन ट्रिब्यूनल से?
मेरे दोनों मोहतरम दोस्त अपने रेफरी शाह साहब भी और हासिल आपके सामने जो बात कही है
जी जी,
तो मैं उसको बात को आगे बढ़ाता हूँ। ये दरअसल ख्वाजा साद रफीक के हलका 125 से ज्यादा संगीन तरीन मामला पेश हो चुका है।
सही,
वो जहर उन्होंने 7 पोलिंग स्टेशनों के ऊपर अपना फैसला सादर कर दिया और पूरे हलके का इलेक्शन करदम करार दे दिया। यहाँ तो 93,000 के लगभग ऐसे वोट हैं जिनकी की उनके रिपोर्ट के बराबर तस्दीक नहीं हो सकी, वो नाकाबिल तस्दीक है। ये बहुत बड़ा संगीन वाकया, संगीन बेजाबियां हुई हैं इस हलका 122 में, और इस लिहाज से साफ ये भी बता रहे हैं कि तकरीबन 7-8,000 ऐसे वोट कास्ट हो गए जिनके क्या वहां पर शिनाख्त की कार्ड ही नहीं है या उनका इनवैलिड है और बोगस अपना है वोट। बहुत बड़ी बात है कि 7-8,000 वोट कास्ट हो गया बोगस नादरा की रिपोर्ट, नादरा पाकिस्तान का बहुत बड़ा फॉर्म जा रहा है। तीसरी बात ये होगी कि बाद ये भी आ रहा है कि 2,500-3,000 ऐसे हैं जिन पर काउंटर फाइल पर दस्तखत भी नहीं है, इनके तो अंगूठे नहीं लगे हुए। ये बड़ी संगीन बेजाबी हो चुकी है और यह इलेक्शन जो है अब मैं हवाला दूंगा अपने कानून का। ये बिल्कुल हमारा जो कानून है अवामी नुमाइंद एक्ट का जो सेक्शन 68 है उसकी जो सी के मियार के मुताबिक यहाँ ये इलेक्शन कदम करार दिया जा सकता है। उसमें वो तमाम बातें जो सी में लिखा हुआ है 68 में, वो सब इस हलका 122 से पूरी उतर रही हैं। इसमें लिखा इनलीगल प्रैक्टिस, में इनलीगल प्रैक्टिस में आएगा। इसमें प्रेशर रिटर्निंग अफीसरान ने या प्रचारिंग अफीसर जो भी इस मामले में बेजाबियां की हैं, लेकिन नुकसान जो होगा वो तो जहर है सरदार या सादों की होगा जिस तरह ख्वाजा साद रफीक को हुआ। इसमें जो इतने इलेक्शन को मैं अपने दोस्तों को ये भी गुजारिश कर दूँ की इलेक्शन ट्रिब्यूनल कभी ये नहीं कहेगा जीतने वाले उम्मीदवार ने बेजाबियां की, वो हमेशा डालेगा रिटर्निंग ऑफिसर।
तो इस बात का फैसला जुडिशियल कमीशन करेगा क्योंकि वो भी कमीशन बन चुका है, तो मुझे ये बताइएगा क्योंकि पिछले फैसले में भी खासतौर पे अगर किसी को थोड़ा बहुत कसूरवार करार दिया गया तो वो इंतजामी जो मशीनरी थी जो इंतखाबात का इनकाद कराने वाले थे प्रिजाइडिंग अफसर या आरओज, तो क्या वो विटनेस कोर्ट में उनको लाया जा सकता है, कटहरे में लाया जा सकता है कि आपने ये क्यों किया या आपसे ये क्यों सरजद हुई, तो वहां पे वो कोई एक विटनेस बन सकते हैं?
जनाब ये है कि जुडिशियल कमीशन ख्वाजा साद रफीक के हवाले से जो फैसला आ चुका है और इस तरह अगर या सादे के खिलाफ फैसला आता है तो जुडिशियल कमीशन तो ठीक है दोनों रिटर्निंग ऑफिसर को तलब कर सकता है, प्रिजाइडिंग ऑफिसर को तलब कर सकता है, और उसके साथ साथ जो एक बहुत बड़ी एक्शन कमेटी बनी जिसमें की आईबी भी होगी, एमआईबी और आईएसआई के नुमाइंदे, एसआईए के नुमाइंदे होंगे, उस कमेटी के हवाले इन रिटर्निंग ऑफिसर को कर दिया जाएगा तो मेरे ख्याल में ये सारे बन जाएंगे सॉल्व मिजर बन जाएंगे। वो भी यह बयान जारी कर हमारे ऊपर दबाव था या हमारे पे इशारे थे या खुफिया हाथ या चलो नहीं, जैसे कि इमरान खान बार बार कहते हैं कि एक सेल बना हुआ था, उस सेल के जरिए तमाम कंट्रोल किया गया था, ये सब चीज सामने आ जाएगी। लेकिन बरहाल अय्याज सादिक साहब अगर इसमें इस सीट से हाथ धो बैठते हैं जैसे कि नजर आ रहा है, बादल नजर में ये नजर आ रहा है कि यहाँ से जो है यहाँ इलेक्शन कार्यक्रम हो जाएगा, ये मेरी बात को जफरी शाह साहब से तायद करता हूँ और हमारे दोस्त हसरत जब दोनों ठीक कह रहे हैं मैं भी इससे तायद करता हूँ, ऐड ये करता हूँ कि 100%
یہ ہمارا عوامی نمائندگی کی سیکشن 68 اور 78 کے عین مطابق یہاں دوبارہ انتخاب کرانے کی راہ ہموار ہو چکی ہے, اور تمام ان لیگل پریکٹس کے بارے میں جو ڈیفینیشن دی ہے 78 میں اور 68 میں, یہ بالکل اسی معیار پہ پورے اترتے ہیں. یہ بہت بڑی بے ضابطگی ہے کہ 93,000 جو آپ کا جو ہے ووٹر اس کی آپ کی تصدیق نہیں ہو سکی, وہ ناقابل تصدیق ہے.
73,000
ٹھیک ہے, دونوں فرق چاہے جو بات بھی کرے ان کا سیاسی سکور ہے, لیکن اصولی طور پر نظر یہ آ رہا ہے کہ ایاز صادق صاحب اپنی نشست سے محروم ہوتے ہوئے نظر آ رہے ہیں.
اور یہ ظفر علی شاہ صاحب کو آن بورڈ لیتے ہیں, شاہ صاحب اس میں
لمبا فکر یہ ہوگا,
ظفر علی شاہ صاحب اس میں ایک بات انہوں نے کہی ہے کہ لگتا یہ ہے کہ یہ ثابت کرنا بھی آسان ہو جائے گا کہ ایک بڑی سسٹمیٹک ریگنگ تھی جس میں مسلم لیگ نواز کو سپورٹ کیا گیا ہے, تو آگے چل کے یہ بھی ایکسپوز ہو سکتا ہے. آپ اس کو کیسے رسپونڈ کریں گے کیونکہ یہ ڈائریکٹلی آپ اور آپ کی پارٹی سے متعلق ہے؟
اس کے معاملے میں چونکہ وہ معاملہ ابھی سب جوڈس ہے جوڈیشل کمیشن کے پاس, اور اس پر میں کوئی کمنٹس نہیں کر سکتا, اور یہ بھی میں نہیں کہہ سکتا کہ وہ کیا کریں گے یا کیا نہیں کریں گے. وہ جوڈیشل کمیشن اسی لیے مقرر ہوا ہے کہ وہ لارجلی کہ کوئی یہ تمام ایویڈنس اکٹھا کرنے کے بعد سننے کے بعد ود ان 45 days جو ان کے پاس کلیکٹ ہوگا, تو کیا وہ یہ اس نتیجے پر پہنچے ہیں یا نہیں پہنچے ہیں کہ یہ کبھی جو جواب تھا آپ کا وہ جواب اس وقت ملے گا کہ کیا اس یہ جو 13 والا الیکشن تھا جس میں کیا کوئی آرگنائزڈ یعنی وہ کوئی ایسا ماسٹر مائنڈ, اور یہ آرگنائزڈ ریگنگ میں اس کو نہیں کہتا بلکہ میں یہ تو کہتا ہوں کہ اگر یہ اس قسم کی بات کوئی ہوئی تو اٹ از اے آرگنائزڈ کانسپریسی اگینسٹ دی پولیٹیکل سسٹم آف پاکستان, کہ جس میں اگر ساری کی ساری مشینری جو ہے.
بہت امپورٹنٹ پوائنٹ ہے شاہ صاحب آپ کا. تو پھر پاکستان کی پولیٹیکل پارٹیز کو, میں صرف حکومت کی بات نہیں کر رہا, یک جہاں ہو کر متحد ہو کر اس سسٹم کے اندر جو نقائص ہیں لوپ ہولز ہیں ان کو دور کیوں نہیں کر لینا چاہیے؟ ایک بات جو تربیتی عملہ ہے, جو انتخابی عملہ ہے, اس کے اوپر کیوں نہیں فوکس کرنا چاہیے کہ وہ تربیت یافتہ ہو؟
جی کمیٹی بن چکی ہے جو کہ الیکشن جو اصلاحات ہیں اس کے بارے میں وہ اپنی تجاویز دے گی. یہ تو الیکشن پی ٹی آئی کیونکہ آؤٹ ہو گئی, انہوں نے اس کمیٹی کا ساتھ نہیں دیا, کمیٹی میں بیٹھے نہیں, کوئی اپنی تجاویز نہیں دی, انہوں نے منسٹریشن جو ہے اپنا پولیٹیکل ایکٹیویٹی کے طور پہ رکھا. بالکل آپ بجا کہتے ہیں کہ جب تک یہ جو لوپ پول ایسے جو کہ ہمارے انتخابی نظام کو اگر وہ سبق آج کو کر لیں تو میں سمجھتا ہوں کہ اس میں کافی لوپ ہول ہے, اس کا مطلب ہے وہ جب تک دور نہیں کیے جائیں گے تو پولیٹیکل سسٹم جو ہے وہ ٹھیک نہیں ہوگا, اور اگر پولیٹیکل سسٹم ٹھیک نہیں ہوگا تو اس کا مطلب ہے کہ اس کا آپ شوٹ والے جتنے باقی سسٹم ہے جو ہمارا وہ اس کو بھی جو ہے وہ نقصان پہنچتا ہے اور نقصان پہنچتا ہے اگر کوئی پولیٹیکل سسٹم کمزور ہوتا ہے. تو بہرحال پاکستان کے عوام کی نظریں جو ہے وہ جوڈیشل کمیشن پر ہیں, لیکن جس طرح ابھی سیکرٹری صاحب فرما رہے تھے اور وہ درست کہہ رہے تھے کہ یہ 2, 3, 4, 5 انڈیویجل حلقوں سے جن کے بارے میں صرف الیکشن ٹریبیونل فیصلہ کر سکتا ہے, ان کے فیصلوں سے اس طریقے سے تمام 5, 6 اسمبلیوں کے انتخابات جو ہے
کلہ دم کرانے
دیے جا سکتے.
جی ڈاکٹر سنس رضوی صاحب آپ اس کو سم اپ کیجیے گا. ایک تو یہ کہ اب وقت پاکستان کے اس الیکٹورل سسٹم کو کہاں پہ لے کے آیا ہے جہاں پہ آپ کو لگتا نہیں ہے کہ بہت بڑی اصلاحات کی ضرورت ہے اتفاق سے کی جائیں, اور پاکستان کے اندر کیا اس بات کی امید اب پیدا ہو گئی ہے کہ مستقبل کے اندر ایون جو انتخابی مشینری ہے وہ اپنے آپ کو غیر جانبدار رکھے گی, اس کی وفاداریاں کسی بھی سیاسی جماعت کے ساتھ ہیں, جب ان کو یہ احساس ہونے لگے گا کہ وہ کہیں پہ اکاؤنٹیبل ہو رہے ہیں یا ان کے لیے امبیرسمنٹ کا سامان ہو رہا ہے, تو ان کو اپنی ذمہ داریاں صرف پروفیشنل طریقے سے ہی ادا کرنی چاہیے, اور اس کے لیے جو نقائص ہیں خواہ وہ فنی اور تکنیکی طریقے سے دور کیے جائیں, فیئر بنایا جائے, اس کو انوالو کیا جائے سسٹم کے اندر, اور اسی طرح جو تربیت جو عملہ ہے اس کو خاص طور پہ اس کی تربیت ہو کہ وہ اپنے آپ کو کس طرح سے غیر جانبدار رکھتے ہوئے ایک فیئر فری اینڈ فیئر الیکشنز کا ایک کمپوننٹ بنا سکتے ہیں.
دیکھیے یہ ایک بات تو اب ہمیں واضح طور پہ نظر آ رہی ہے کہ جو ہمارے پروسیجرز ہیں اور الیکشن پولنگ والے دن جو لوگ آفیسرز وہاں ذمہ داریاں سر انجام دیتے ہیں
جی.
ان سارے پروسیجرز میں بہت سی کمیاں بہت سی خامیاں ہیں جو میرا خیال ہے آپ کی جوڈیشل کمیشن جو ہے وہ پوائنٹ آؤٹ کرے گا, और उनमें जो है इसलाह के लिए एक तो लॉज की जरूरत होती है जो कि पार्लियामेंट को करना चाहिए सारी पार्टियों के इंटरेस्ट में। दूसरा यह है कि बहुत सी धांधली का ताल्लुक जो है वो लोकल इन्फ्लुएंस से होता है और उसके लिए पॉलिटिकल पार्टीज को भी एक जिम्मेदारी का काम करना पड़ेगा। बदकिस्मती से यह है कि हमारी पॉलिटिकल पार्टीज जो है वो जीतने के ख्वाब में इतनी ज्यादा खोई हुई होती हैं कि गलत तरीका हो जाए सही तरीका हो जाए वो इलेक्शन जीतना चाहती हैं, जिसकी वजह से वो इसलाह नहीं करती। तीसरा ये है कि जो हमारा इलेक्शन कमीशन है उसको ऐसे इकदाम करने चाहिए, मसलन उनको इलेक्शन कैंपेन की मॉनिटरिंग करनी चाहिए और बहुत से प्रोसीजर्स की मॉनिटरिंग करनी चाहिए और प्रॉम्प्ट एक्शन जो है वो होना चाहिए। उनको देखना चाहिए कि ब्रिटिश इलेक्शन में भी एक एक्शन उस वक्त हुआ है वहां की अथॉरिटी की तरफ से जब इलेक्शन आखिरी स्टेज पे था यानी एक आध दिन था। इसी तरह और मुल्कों में इलेक्शन कमीशन किस तरह एक्शन लेता है उसको स्टडी करके हमारे इलेक्शन कमीशन को भी बेहतर परफॉर्म करना पड़े।
बहुत शुक्रिया डॉक्टर हसन अस्करी रिजवी साहब। और आखिरी कमेंट इस सेगमेंट पे कमर दिलशाद साहब, आपके इलेक्शन कमीशन की कितनी जिम्मेदारियां, क्योंकि इस सारे कजिए में मुझे ज़ाती तौर पर यह लगता है कि सियासी जमातों से ज़्यादा अगर कोई अकाउंटेबल है या जिसपे उंगलियां उठाए उठ रही हैं या उठनी चाहिए वो इलेक्शन कमीशन है, जिसकी बुनियादी जिम्मेदारी है इंतखाबात को फ्री एंड फेयर कराना।
इलेक्शन कमीशन असली तौर पर अपनी आईनी जिम्मेदारी अदा करने में नाकाम रहा और उसकी सबसे बड़ी अहम बात जो आप 2013 के इंतखाबात में जो सवालिया निशान बन गए बाद कॉन्स्टिट्यूंसी वो इसलिए कि हमारा इलेक्शन कमीशन की तश्कील गैर कानूनी थी और उन उसी मेंबरान इलेक्शन कमीशन ने अपनी वफादारियां कहीं और जगह अपने गिरवी रखी हुई थी और उसके मुताबिक आज हुकूमत भी के लिए लम्बा फिक्री हो गया और इंटरनेशनल लेवल पर भी हम बहुत शर्मिंदगी के प्लेटफॉर्म पर खड़े हो गए। ये हमारे इलेक्शन कमीशन के मेंबरान का सबसे बड़ी जिम्मेदारी थी कि वो खास तौर पर यह है इनकी चूंकि अपॉइंटमेंट गैर कानूनी थी, एक सियासी ज्यादा थी, उन्होंने अपना सियासी किरदार अदा किया, मुल्क का मफाद नहीं देखा। तो लिहाजा जुडिशियल कमीशन को यह भी देखना चाहिए कि इलेक्शन कमीशन की तश्कील आर्टिकल 213 के मुताबिक नहीं हुई और वो तरीकाकार इख्तियार नहीं किया गया जो बड़ा ट्रांसपेरेंट तरीका आईने नाफज किया था लागू किया था। तो लिहाजा ये हमारा सरदार या सादर साहब का इलेक्शन ये प्री प्लान था, प्री अरेंजमेंट किया गया था, ये बाकायदा रिगिंग के बाकायदा जुमरे में आता है और इसके बारे में जो सियासी पार्टियां इल्जाम लगाती है अलग अलग सेठी पर इल्जाम लगाती है ये सारे उसी के बारे में एक बहुत बड़ी शख्सियत का जो इलेक्शन कार्यक्रम करार दे दिया गया तो बहुत बड़ा सवाल निशान बन जाएगा या सादक पर भी पार्लियामेंट पर भी और हुकूमत के ऊपर भी।
जी, लेकिन इसके साथ साथ आप इसको भी इंडोर्स करेंगे कि इलेक्शन कमीशन को अपनी तरबियत जो अमला है उसकी तरबियत पे खास तौर पे फोकस करना चाहिए और जो मशीनरी और टेक्नोलॉजी इन्वॉल्व की जा सकती है पाकिस्तान के अंदर फ्री एंड फेयर इलेक्शंस कराने में उसमें भी कोई तजब्जुब का शिकार नहीं होना चाहिए इदारे को, और वोट या जमहूरियत अगर उसका तकद्दस पर्ची में है और इसकी शफाफियत बहुत ज़रूरी है। आपका बहुत शुक्रिया कमर मोहम्मद दिलशाद साहब, आपने हमें ज्वाइन किया। सेनेटर जफर अली शाह साहब पाकिस्तान मुस्लिम लीग नवाज से आपने हमारे लिए वक्त निकाला, आपके भी हम मशकूर हैं। और डॉक्टर हसन अस्करी रिजवी साहब आपके भी हम शुक्र गुजार हैं कि आपने हमें ज्वाइन किया प्रोग्राम के हिस्से में। सामीन एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और बात करेंगे यमन में 5 रोज के लिए जंगबंदी पर। प्रोग्राम जहां रंग में आपका खैर मकदम, मैं हूं असद हसन, प्रोड्यूसर हैं अरीशा खान और अंजम हैरल गिल, और हमारे रेडियो के लिसनर्स जो ये थीम सुन रहे थे ब्रेक के दौरान, ये दर हकीकत प्रोग्राम डी सी कैफे जो कि टेलीविजन प्रोग्राम है और फैज़ रहमान इसको होस्ट करते हैं, ये उसका प्रोमो था और ये चूँकि विजुअल है और अपने आप को सेल्फ एक्सप्लेनेटरी है, खुद वजाहत कर देता है कि ये प्रोग्राम किस नौयत का है, इंक्लूसिव थाटफुल, तो वो साथ साथ इमेजेस आ रहे होते हैं। टीवी के लिसनर्स के लिए इसको देखना समझना आसान है, तो रेडियो के लिसनर्स के लिए हमने इसकी थोड़ी वजाहत कर दी है। प्रोग्राम के सिलसिले में हम बात करेंगे यमन की सूरत हाल पर, वहाँ पर सऊदी अरेबिया ने अब बाकायदा ये ऐलान कर दिया है कि 5 रोज़ा वो जंग बंदी पर राज़ी हो गया और इसका इतलाक़ 12 मई से होगा। इसका फैसला गुज़श्ता रोज़ खलीज तआवुन तंजीम का जो इजलास था जिसमें अमरीका के वज़ीर خارجہ جان کیری بھی موجود تھے. وہاں پہ سعودی عربیہ کے وزیر خارجہ عادل الجبیر نے اس بات کا اعلان کیا تھا فرانس کے دارالحکومت پیرس میں, اور اب یہ امپلیمنٹ ہوگا 12 مئی سے. بنیادی مقصد اس کا یہ بتایا گیا ہے کہ انسانی ہمدردی کی بنیادوں پہ وہاں پہ جو فیملیز ہیں, جو متاثر افراد ہیں, لوگ ہیں, وہاں تک امداد جو ہے وہ پہنچائی جا سکے, وہاں تک رسد پہنچائی جا سکی ہے. لیکن کیا یہ جو بریک ہے اس بات کے لیے کوئی ایک موقع فراہم کرتا ہے کہ انٹرنیشنل کمیونٹی یمن کے اندر ایک مکمل جنگ بندی کے لیے ایک پلیٹ فارم پہ اکٹھی ہو؟ انالیسز ہم لیں گے. ہمیں جوائن کیا ہے مشتاق احمد میر صاحب نے, پاکستان کے سابق سفیر ہیں, مشرق وسطی کی سیاست پہ اور حالات پہ گہری نظر رکھتے ہیں, اور ایک طویل عرصہ مشرق وسطی میں پاکستان کے امبیسڈر کی حیثیت سے, ڈپلومیٹ کی حیثیت سے سرو کر چکے ہیں. پروفیسر فیضان رکھ صاحب ہمارے ساتھ موجود ہیں, پروفیسر ہیں بفلو یونیورسٹی میں, مسلم ورلڈ کے ساتھ, مسلم دنیا کے ساتھ امریکہ کے تعلقات, یہ ان کی اسپیشلٹی ہے. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. مشتاق احمد میر صاحب, آپ سے آغاز کرتے ہیں. جنگ بندی کا اعلان 5 روز کے لیے ہو گیا ہے, یہ محض آپ کے خیال میں اسی انسانی ہمدردی کی بنیاد پر امداد کے لیے ہے, یا یہاں سے ایک موقع بھی جنریٹ ہوتا ہے جس کو کیپٹلائز کیا جا سکتا ہے, جس سے استفادہ کیا جا سکتا ہے؟
جی, بنیادی طور پہ یہ انٹرنیشنل پریشر ہے, خاص طور پہ ہیومینیٹیرین آرگنائزیشن سے. اور جو ویسٹرن یورپ ہے انہوں نے بہت پریشرائز کیا ہے سعودی عربیہ کو اور گلف کنٹریز کو کہ وہاں پہ یمن میں انسانی امداد ہونی چاہیے. تو یہ ٹیمپریری سسپینشن ہے, میں نہیں سمجھتا کہ یہ دیر پا ہوگا یا سعودی اس کو زیادہ دیر تک جاری رکھ سکیں گے یا جاری رکھنا چاہیں گے. اس کے بنیادی طور پہ 2 مقاصد ہیں. ایک تو یہ ہے کہ جو انٹرنیشنل پریشر ہے, خاص طور پہ جو ویسٹرن ورلڈ کا پریشر ہے, ایک تو وہ تھوڑا سا میوٹ ہو جائے گا اور تھوڑی بہت ہیومینیٹیرین اسسٹنس چلی جائے گی. دوسرا, سعودی پوائنٹ پروو کرنا چاہتے ہیں کہ یہ ہمارے اکیلی جنگ نہیں ہے بلکہ یہ گلف کوآپریشن کی جنگ ہے, پورے گلف کی جنگ ہے. چونکہ گلف کوآپریشن نے امریکن انفلوئنس کے تحت یہ فیصلہ کیا ہے تو وہ اس کو قبول کرنے میں تعامل نہیں سمجھتے, تو وہ ایک سالیڈیریٹی انہوں نے شو کی ہے اب ود ان دیم سیلف اینڈ ود یونائیٹڈ اسٹیٹس.
جی پروفیسر مقتدر صاحب, معافی چاہتا ہوں, پروفیسر فیضان اک صاحب, آپ سے بھی یہی سوال ہے, آپ کے خیال میں یہ جو جنگ بندی ہے یہ کتنی افیکٹو ہو سکتی ہے, کوئی رستہ فراہم کر سکتی ہے؟ اس پرسپیکٹو میں خاص طور پہ بتائیے گا کہ بدھ کو روز یہاں پہ جو خلیجی ممالک ہیں ان کے سربراہان صدر باراک اوباما سے بھی ملاقات کرنے جا رہے ہیں,
اور ان کو اپنی امان میں رکھے. اصل میں یہ جو سعودی عربیہ نے اس سلسلے میں اپنی جو پوزیشن لی ہے اور جو ظاہر کیا ہے, اور اس کے ساتھ جو دوسری گلف اسٹیٹس ہیں
جی,
انہوں نے جس کو کہتے ہیں نا کہ ریت میں ایک لکیر کھینچ دی ہے, اور انہوں نے یہ بتا دیا ہے ایران کو خاص طور پہ اور امریکہ کو بھی کہ ایران ان کے لیے اسٹریٹجکلی جتنا بھی امپورٹنٹ ہو جائے آئسس کی وجہ سے یا کسی اور وجہ سے, وہ یہ برداشت نہیں کریں گے کہ اسی بہانے ایران جو ہے وہ اپنا اثر و رسوخ بڑھائے یمن میں یا ان علاقوں میں. اور یہ بات انہوں نے بہت کلیئرلی کر دی ہے, اور میرے خیال میں اس پوزیشن کی وجہ سے جان کیری جو ہیں انہوں نے بھی یہ مناسب سمجھا ہے, امریکہ نے بھی یہ مناسب سمجھا ہے کہ اسے بہت ضروری ہے کہ ایران کی طاقت کو بیلنس کیا جائے مڈل ایسٹ میں, کیونکہ ایران کے ساتھ بہت سی کنسیشنز کی گئی تھیں جب وہ نیوکلیئر توانائی کے سلسلے میں انہوں نے معاہدے پہ دستخط کیے تھے. امریکہ کا اور یورپ کا رویہ ان کے ساتھ خاصا نرم رہا اس صورتحال میں, اور ایران نے اس کا پورا فائدہ اٹھانے کی کوشش کی. لیکن اب سعودی عرب نے ایک جس کو کہتے ہیں نا انگریزی میں پش بیک,
صحیح,
کہ انہوں نے اس کو پش بیک کیا ہے کہ بھئی جو بھی ہو ہم یہ چیز برداشت نہیں کریں گے, آپ ہمارے ہمسایہ میں سے باہر رہیں, ہمارے ہمسایہ کے علاقوں سے.
لیکن یہ بھی جو ایک طرح سے جو انٹرنیشنل لاز ہیں, جو اقوام متحدہ کا وہ ممبر ہے, ایران کو اس حق سے بھی تو محروم نہیں کیا جا سکتا کہ وہ کس ملک کے ساتھ کیسے تعلقات چاہتا ہے, سفارتی سطح پہ کتنی قربتیں وہ بڑھا سکتا ہے, اس سے بھی تو اس کو محروم نہیں کیا جا سکتا ہے. اس کو دوسرے زاویے سے دیکھنا کیوں ضروری ہے؟
اس لیے ضروری ہے کہ اصل میں ایران جو ہے وہ ایک ایسی ریاست تھا یا ہے جو کہ بہت چاہتا تھا کہ باقی دنیا سے اس کے رابطہ رہے, اور وہ انسانی جو دنیا کی جو کمیونٹی ہے دوسرے ممالک کی اس کا حصہ بن سکے, لیکن ان کو آئسولیٹ کر دیا گیا تھا. لیکن وہ چاہتے ہیں کہ زمینی حقائق ایسے ہوں کہ ان کو نظر انداز نہ کیا جا سکے. اور اس صورتحال میں انہوں نے ایک ایسی حکمت عملی اپنائی ہے جس میں وہ نہ ادھر کے تھے نہ ادھر کے, یعنی کہ امریکہ کے سلسلے میں کبھی وہ امریکہ کی مدد کے لیے طالبان کے خلاف لڑتے تھے, کبھی ان کی مدد بھی کرتے تھے, کبھی القاعدہ کے خلاف ہو جاتے تھے, کبھی القاعدہ کی حمایت میں ہو جاتے تھے. تو یہ ان کا اپنا جو کردار ہے سلسلے میں وہ ایسا رہا ہے کہ جس کی وجہ سے امریکہ بھی پوری طرح ابھی ٹرسٹ نہیں کر رہا ایران کو. اگرچہ وہ سمجھتے ہیں, وہ کہتے ہیں کہ آپ کا میرے دشمن کا دشمن جو ہے وہ میرا دوست ہے, لیکن یہ بھی ہم نے دیکھنا ہے کہ وہ کہ یہ حکمت عملی جو ہے کتنی دیر تک قائم رہے گی. میں ایک بات ضرور کہنا چاہوں گا کہ اگر ایران اور سعودی عرب اور اس کے ساتھ دو میں اور ملکوں کا ذکر کرنا چاہوں گا, ترکی اور پاکستان, اگر ان کے درمیان کوئی ایک بیلنس, ایک ہم آہنگی پیدا ہو جاتی ہے تو یقین کیجئے کہ مشرق وسطی میں اور بر صغیر میں ایک ایسا اچھا دور آئے گا جس سے اس وہاں کے علاقے کی بہت ترقی ہوگی, اور اس کے ساتھ ساتھ ایک امن کی فضا جو ہے اس کے پنپنے کا بھی بہت اچھا موقع ہے.
مشتاق احمد میر صاحب, گزشتہ روز جس ہم خلیج تعاون تنظیم کے ساتھ جان کیری کی ملاقات کا حوالہ دے رہے ہیں, اگرچہ اس میں یہ اعلان بہت امپورٹنٹ ہے پانچ روزہ جنگ بندی کا, لیکن ایران کا معاملہ جو ہے وہ بڑا اہمیت کا حامل رہا. جو وہاں کی اسٹیٹس ہیں ان کا یہی کنسرن تھا کہ ایران کا بڑھتا ہوا اثر و رسوخ. لیکن جو میں نے سوال پروفیسر فیضان صاحب سے بھی کیا, آپ سے بھی وہی کرتا ہوں, اور کچھ اینالسٹ یہ کہتے ہیں کہ ایران ود سینکشنز اگر وہ بہت سارے جو ریجنل ملک ہیں وہاں پہ, خاص طور پہ عرب ممالک, وہاں پہ اثر و رسوخ بنانے میں کامیاب ہوا ہے, تو جب وہ انٹرنیشنل کمیونٹی کے ساتھ انٹیگریٹ کر رہا ہے, کوآپریٹ کر رہا ہے, تو اس کو کیسے روکا جا سکتا ہے؟ یہ اس کا بنیادی اور حق ہے, اس سے ڈینائل جو ہے وہ ممکن نہیں ہے, روکنا ممکن نہیں ہے. کیا کہیں گے آپ؟
جی, ایران کی سکسس کی دو وجوہات ہیں. ایک تو وہاں پہ میسو پاپولر ریولوشن ہوا تھا 1978-79 میں, شاہ آف ایران کی جو ڈسمسل ہوئی تھی, اور وہاں پہ ایک جہادی پاپولسٹ موومنٹ آئی ہے, ایک بہت بڑا یہ فیکٹر ہے. دوسرا, ایران کی پالیسی جو یہ رہی ہے وہ بڑی پیسفل رہی ہے. حتی المقدور انہوں نے کوشش کی ہے کہ وہ اپنے ملک کی حفاظت کریں, اور وہ انہوں نے عراق جیسے ملک کو فیس کیا, اور ایران نے کوئی اپنے ملک سے باہر نکل کے کوئی اگریسونیس شو نہیں کی. ایران کا فیکٹر بہت امپورٹنٹ ہے, یہ صحیح کہا پروفیسر فیضان صاحب نے, لیکن وہ شیعہ فیکٹر ہے, ایران سٹیٹ کا فیکٹر نہیں ہے. شیعزم جو ہے وہ گلف میں بہت ہے, جس کو ڈارمنٹ رکھا گیا, جس کو سپریس کیا گیا. میری نظر میں جو امپورٹنٹ پوائنٹ ہے خلیج کونسل کا یا سعودی عربیہ کا, وہ ایران فیکٹر نہیں ہے, بلکہ ان کی اپنی ریجیمز ہیں جو کہ ایک منارکیز ہیں, جو کہ چھوٹے چھوٹے ملک ہیں, ڈیوائڈیڈ ملک ہیں, ٹرائبلزم ہے جس میں پیٹرو ڈالر ہے, اور پیٹرو ڈالر کی ویسٹیج ہے جس میں انہوں نے اپنے ملک کو سنبھالنے کے لیے بے انتہا فارن لیبر اکٹھی کی ہوئی ہے, اور اس کے سہارے وہ آکسیجن لیتے ہیں. میں سمجھتا ہوں کہ یہ جو خطرہ سعودی عربیہ کو ہے خاص طور پہ, اس کے بعد کویت کی باری آئے گی, وہ یہ ہے کہ یہ جو آل سعود کا ہاؤس آف آل سعود جسے کہتے ہیں, جس کو یہ منارکیز کہتے ہیں, جو کہ برٹش زمانے میں بنائی گئی تھی, اب ان میں ریفارمیشن کی بہت ضرورت ہے, اور وہ ایک پاپولر قسم کی پریشر ہے ان ملکوں میں. جو آپ یمن میں اس وقت دیکھتے ہیں, یمن میں جو موومنٹس ہیں وہ ٹرائبل موومنٹس ہیں پلس وہ پاپولر موومنٹس ہیں, اس لیے کہ گورنمنٹ کو انہوں نے اپسیٹ کیا ہے, اور گورنمنٹ کو اپسیٹ کرنا ہم سب جانتے ہیں کوئی اتنا آسان نہیں ہوتا. اسٹیٹ کی پاور, گورنمنٹ کی پاور میسو ہوتی ہے, لیکن وہ کامیاب ہوئے ہیں. تو اس کو ہمیں دیکھنا چاہیے کہ یہ گلف کے اندر جو اندرونی حالات ہیں وہ کیا ہیں, اور اس میں لوگ کتنی دیر تک مطمئن رہتے ہیں ان انتظامات سے. سعودی عربیہ پروٹیکٹڈ کیا ہوا ہے, ویسٹ نے بھی, پاکستان نے بھی, ترکی نے بھی, اور ہم لوگ کرتے بھی رہیں گے, لیکن جب تک ریفارمز نہیں آئیں گی یہ اس قسم کی ٹربولنس آپ دیکھتے رہیں گے, اور اس کو کوئی نہیں سٹاپ کر سکتا.
بہت شکریہ مشتاق احمد میر صاحب, فارمر امبیسڈر, آپ نے ہمیں جوائن کیا. پروفیسر فیضان حق صاحب, آپ کے بھی ہم مشکور ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. سامعین, چند سیکنڈ کی ایک بریک لیتے ہیں, بریک کے بعد واپس آئیں گے اور بات کریں گے اسپورٹس پہ. پاکستان کی ٹیم کی بنگلہ دیش کے خلاف ٹیسٹ میں بڑے مارجن سے فتح, اور سیریز بھی آپ نے نام کر لی. ایک بریک کے بعد.
السلام علیکم.
واٹس اپ پاکستان, کیا क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa। हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सअप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
प्रोग्राम जहां रंग में आपका खैर मकदम। मैं हूं असद हसन, प्रोड्यूसर एंजम एरल गिल और अरिशा खान, और प्रोग्राम के सिलसिले में हम बात करेंगे स्पोर्ट्स पे। क्रिकेट पाकिस्तानी टीम जैसे वनडे मैचेस में, एक रोज़ा मैचेस में और टी20 में बहुत बुरी शिकस्त का सामना करना पड़ा बांग्लादेश के खिलाफ, जो कि निस्बतन एक कमज़ोर टीम थी और समझा जाता था कि पाकिस्तान को इसमें से जीत जाना चाहिए, फतह हासिल करनी चाहिए, लेकिन वो इस फतह के हसूल में कामयाब ना हो सकी। लेकिन आखिरी टेस्ट मैच उसमें बड़े मार्जिन से पाकिस्तान की टीम ने फतह हासिल की है और 328 रन से पाकिस्तानी टीम ये सीरीज़ अपने नाम करने में कामयाब रही, ये टेस्ट जीतने में कामयाब रही। एनालिसिस हम लेंगे, हमारे साथ हैं जलालुद्दीन साहब, फॉर्मर टेस्ट क्रिकेटर और तजियाकार हैं डोमेस्टिक क्रिकेट पर, डोमेस्टिक लेवल पर बहुत पाकिस्तान के क्रिकेट को प्रमोट करने में भी अपना एक रोल रखते हैं। उनसे बात करने से पहले चंद सेकेंड की एक साउंड बाइट। पाकिस्तान के कप्तान मिसबाह उल हक, वो कितने खुश नजर आए आज की इस फतह से और अपनी फतह के बारे में क्या बताया उन्होंने? जी साउंड बाइट हम इस वक्त आपको नहीं सुनवा सकेंगे। जी जलालुद्दीन साहब, पाकिस्तान आखिरन सीरीज के अंदर इसको कामयाबी पे इख्तिताम पजीर करने में कामयाब रहा, ओवरऑल कैसे आप एनालाइज करेंगे सीरीज में, क्या कुछ सीखने को है पाकिस्तान के लिए?
देखिए पाकिस्तान के लिए तो काफी कुछ देखने से मुराद आपकी अगर यह है कि क्या उनमें कमियां हैं, तो वो तो बहुत सारी थी और जो एक्सपेक्टेशन थी इस टूर पे कि पाकिस्तान को बहुत अच्छा करके आएगा, उसका बिल्कुल उल्टा हुआ।
जी जी।
फाइनली जो टेस्ट जीते उससे यकीनन थोड़ा सा कंसोलेशन विन था उनका, टेस्ट सीरीज भी जीत गए, तो ये जैसे हम कहते ना कि थोड़ा सा आंसू पूछ गए, मगर ओवरऑल सीरीज अगर देखी जाए तो बांग्लादेश ने खासतौर से वनडे में तो बिल्कुल आउट क्लास किया, उसके साथ टी20 में उन्होंने जीता, तो इसमें क्रेडिट तो सारा मैं यही कहूंगा कि बांग्लादेश टीम को जाता है। पाकिस्तान ने तो जो मजीद अपने आप को एक्सपोज किया खासतौर से बैटिंग बॉलिंग में और फील्डिंग का भी स्टैंडर्ड नहीं रहा, तो पाकिस्तान अब इस बात को रियलाइज कर लेना चाहिए कि उनका ओवरऑल स्टैंडर्ड जो क्रिकेट का है और दुनिया का बाकी जो स्टैंडर्ड है क्रिकेट का, उसमें काफी गैप आ गया, इसको इम्प्रूव करने की जरूरत है।
और तो ये कैसे, ये गैप कैसे फिल होगा जलालुद्दीन साहब, ये गैप कैसे फिल होगा, ये गैप क्या, क्योंकि इंटरनेशनल कोचेज ऑलरेडी मौजूद हैं, सिस्टम के अंदर क्या तब्दीलियां लानी चाहिए आपके ख्याल में डोमेस्टिक सिस्टम में?
देखिए डोमेस्टिक में जो सिर्फ है ना, जो हमारे यहाँ नंबर ऑफ मैचेस काउंट होते हैं जितने हमने करा दिए, क्वालिटी ऑफ क्रिकेट नहीं है इन टर्म्स ऑफ प्लेयर पार्टिसिपेशन, इन टर्म्स ऑफ ग्राउंड फैसिलिटीज, इन टर्म्स ऑफ एम्पायरिंग का स्टैंडर्ड, ये सारी चीजें नहीं है।
सही।
हमें कम कॉम्पिटिशन विद हाई स्टैंडर्ड कंपटीशन चाहिए।
सही।
तो वो हम कर नहीं पा रहे, हम क्या कर रहे हैं, हम अकोमोडेट कर रहे हैं बहुत सारे रीजन और डिपार्टमेंट एक साथ कर रहे हैं, 25 टीमें सब पाकिस्तान में फर्स्ट क्लास खेलती हैं।
सही है।
तो उसके लिए हमारे पास रियल सेंस में जो फर्स्ट क्लास क्रिकेटर है अवेलेबल नहीं है, तो जो लोग बाकी लोग पार्टिसिपेट करते हैं जो अभी इस लेवल पे आए नहीं है, तो ज्यादा के स्टैंडर्ड के ज्यादा, तो हमें क्वालिटी ग्राउंड, क्वालिटी एम्पायर और कम टीमों का कॉम्पिटिशन करा के और उसको फिर हमें मॉनिटर करना पड़ेगा चीजों को कि भाई किस तरह हम इसको मजीद बेहतर कर सकते हैं।
अच्छा जलालुद्दीन साहब, ये बताइएगा कि हमने बड़ा, ये पाकिस्तानी टीम ने एक्सपेरिमेंट किया, पॉलिटिकल वेल होनी चाहिए, पाकिस्तानी टीम ने एक्सपेरिमेंट किया, यूथ को शामिल किया, नौजवान क्रिकेटर्स को, तीन टैलेंट खासतौर पर समी असलम, मोहम्मद रिजवान और साद नसीम, इन्होंने परफॉर्म भी किया, इनका क्या आप पोटेंशियल देखते हुए इनका फ्यूचर क्या आप देख रहे हैं पाकिस्तान की क्रिकेट में, या आपको लगता है कि एक बार फिर शुएब और उमर अकमल उनको पॉलिश करना या उनको चांस देने की जरूरत है, और इसी तरह यूनुस खान को भी जिनकी टेस्ट सीरीज में बड़ी शानदार परफॉर्मेंस थी, क्या वो ODI में भी कमबैक कर सकते हैं?
देखिए पहली बात तो जो तीनों यंगस्टर के आपने नाम लिए, ये अपनी मैरिट पे सिलेक्ट हुए, यानी इनकी परफॉर्मेंस डोमेस्टिक लेवल पे अच्छी थी।
सही।
ये तो बात एक अच्छी, मगर अगर आप एक एज ए प्रैक्टिस देखें कि क्या जो हमारा डोमेस्टिक लेवल में परफॉर्मर है क्या इंटरनेशनल में वो आके उन स्टैंडर्ड्स को मीट कर लेते, मैं यही कहूंगा नहीं कर सकता।
सही।
तो एक तो ये बात है कि सिलेक्शन तो उनका अपनी जगह सही होता, मगर उनका स्टैंडर्ड इंटरनेशनल में अभी बहुत इंप्रूवमेंट की जरूरत है मुख्तलिफ एरियाज में, चाहे वो बैटिंग बॉलिंग फील्डिंग हो या मेंटल साइज, जिसे हम कहते हैं मेंटल टफनेस के हवाले से, और प्रेशर बियरिंग को लेना, ये तो अभी इनमें कमी बहुत ज्यादा है। जहां तक उमर अकमल और अहमद शाह, तो मैं समझता हूँ उनके साथ थोड़ी सी जाती सेंस में हुई, वो अभी एक ऐसे प्लेयर थे जो काफी एक्सपीरियंस के बाद बन गए थे और उनसे डिलीवर नहीं करा सक रहा था टीम मैनेजमेंट।
सही है।
ये खराबी टीम मैनेजमेंट की उनकी नहीं है, उनका अगर कसूर है तो उन्हें तो पनिश करना ठीक है, मैं उसके साथ साथ ٹیم مینجمنٹ اور خاص کوچ ڈلیور نہیں کرا سکے, کیونکہ یہ تو کسی کو اعتراض نہیں ہے کہ ان میں ٹیلنٹ نہیں ہے. سب کہتے ہیں ہاں عمر اکمل بھی ٹیلنٹ ہے اور احمد شہزاد بھی اچھا پلیئر ہے, تو ان کو ایسے اسٹیٹ اوے پنش کر کے ڈراپ کر دینا اور ان سے نہیں پوچھنا جن کا کام تھا کہ ان سے ڈلیور کرایا وہ نہیں, یہ ایک خرابی ہوئی ہے. وہ واپس آئیں گے, میں آپ کو بھی بتا رہا ہوں دونوں واپس آئیں گے. اور جہاں تک نئے پلیئر ہیں ان کو تھوڑا ابھی فردر اگر پروگرس ان کی نہیں ہوگی یعنی ٹیم مینجمنٹ یا نیشنل اکیڈمی ان کی جو
تو ان کو
پورا کرے, جہاں تک یونس خان کی بات کی تو یونس خان تو میں سمجھتا ہوں جب تک کرکٹ کھیل رہے ہیں
ان کو واپس آنا ہوگا. بہت شکریہ آپ کا جلال الدین صاحب, آپ نے ہمارے لیے وقت نکالا. سامعین اس کے ساتھ ہی ہمارے پروگرام کا وقت ختم ہوتا ہے. عریشہ خان اور انجم ہیرل گل ہمارے پروڈیوسر, ہمارے ساتھ جیکسن ویرز اور برائن مارکولی اسٹوڈیو انجینئر تھے. اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.